आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
बाड़ी ले मेरो आपतमा मैले उहाँलाई पुकार गरे, आफ्नो मन्दिरबाट उहाँले मेरो सुर सुन्नु भयो, आफ्नो मन्दिरबाट
मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि उच्च नाममा तपाईँ सबैलाई मेरो ख्रिस्टियन अभिवादन, जय मसीह साथै नमस्कार। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। प्रिय श्रोता, तपाईँलाई थाहै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन वचन संग्रहको पुस्तकबाट गरिरहेका छौं, र म यो पनि आशा गर्दछु कि तपाईँले यो पुस्तकको अध्ययनबाट धेरै धेरै आत्मिक आशिषहरू पाइरहनु भएको छ। हुन्छ त श्रोता, वचन अध्ययनको क्रममा आज हामी भजन संग्रह 15 र 16 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन संग्रह 15 अध्यायबाट हेर्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको उपस्थितिमा हुनेहरूको वर्णन। यो अर्को छोटो भजन हो जुनले अध्याय 9 आरम्भ भएको खण्डलाई अन्त गर्दछ। यदि तपाईँले यी भजनहरूलाई पुनर्लोकन अर्थात समीक्षा गर्नुहुन्छ भने तपाईँले निश्चित विकासको प्रगतिलाई देख्नुहुनेछ। भजन संग्रह 9 र 10 अध्यायले शैतानको मानिसको तस्विर दिदछ, जसले घमण्ड, अहंकार र आत्मनिर्भरताद्वारा चरित्र चित्रण गरिन्दछन्। अनि भजन संग्रह 11 अध्यायले धर्मात्माको जाँच अर्थात परीक्षासँग व्यवहार गर्दछ। अनि भजन संग्रह 12 अध्यायमा हामी अईश्वरवादिताको बीचमा ईश्वर भक्त र महाक्लेशको अन्तिम अईश्वरवादीलाई देख्दछौ। अनि भजन संग्रह 13 अध्याय चाहिँ महाक्लेशमा परमेश्वरको जनको दुर्दशाको तस्विर हो, ऐना हो। अनि भजन संग्रह 14 अध्यायले आखिरी दिनमा मानिसको नास्तिकता मनोवृत्ति र उसको फोहोर र विद्रोही चाल सहितको भ्रष्टताको हामीलाई देखाउँछ। अहिले भजन संग्रह 15 अध्यायले राज्यमा प्रवेश गर्नेहरूको बारेमा हामीलाई बताउँछ। यसले यहोवाको उपस्थितिमा हुन गइरहनेहरूको बारेमा वर्णन गर्दछ। भजन संग्रह 15 अध्यायको एक पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमप्रभु, तपाईँको पवित्र वासस्थान कसले बास गर्न पाउनेछ? तपाईँको पवित्र पर्वतमा को बस्न पाउनेछ? मित्र, त्यही एउटै मात्र पवित्र डाँडा अर्थात पहाड छ, बाइबलले यसलाई सियोन भनेर बताउँदछ। अनि जुन इसरायलको मुलुकमा छ उनले ती व्यक्तिहरूको बारेमा कुराहरू गरिरहेका छन् जो ख्रिष्टको हजार वर्षीय राज्यमा अर्थात मिलेनियम किङडम भनिन्दछ अंग्रेजीमा, त्यो राज्यमा प्रवेश गर्नेछन्। जुन राज्य ख्रिष्टले पृथ्वीमा केन्द्रको रूपमा इसरायलमा स्थापित गर्नुहुनेछ। यसपछि दुई पदमा भन्छन्, त्यो मानिस जसको चाल निर्दोष छ र जसले ठिक ठिक काम गर्छ र हृदयबाट सत्य बोल्छ। प्रिय, यिनै व्यक्ति त्यो डाँडामा बास गर्न पाउनेछन् अर्थात उहाँको राज्यमा बास गर्न पाउनेछन्। अर्को शब्दमा भन्ने हो भने प्रवेश गर्न पाउनेछन्। अनि पाँच पदमा भनिएको छ, जसले आफ्नो रूपियाँ ब्याजमा लाउँदैन र निर्दोषको विरूद्धमा घुस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि ढक्ने छैन। हजुर, यस भजनमा दाउदले बिल्कुल त्यही कुरा गरिरहेका छन् जुन याकुबले भनेका थिए। याकुब 2:18 पदमा उनी भन्छन्, हो कसैले भन्नेछ तसँग विश्वास छ र मसँग काम छ, तैले गरेका कामहरू बाहेक तेरो विश्वास मलाई देखा र म मेरो विश्वास मेरो कामहरूद्वारा तँलाई देखाउला। मलाई जोन काल्भिनले यसको बारेमा भन्ने तरिका एकदमै मनपर्छ। विश्वासले मात्र उद्धार गर्छ, तर उद्धार गर्ने विश्वास एक्लै होइन। परमेश्वरको सामने को उभिन गइरहेको छ त? ती व्यक्तिहरू उभिन गइरहेका छन् जससँग परमेश्वरमा विश्वास छ, जुन विश्वासले धार्मिकताको जीवनको उत्पादन गरेको छ। हजुर, आजकल उहाँको चाँडै हुन गइरहेको आगमनको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर जसले भन्छन् कि तिनीहरू उहाँको आगमनको आशा गरिरहेका छन्, तिनीहरूको जीवनमा त्यति धेरै परिवर्तन भएको म देख्दिन। मेरो मित्र, यदि तपाईँ वास्तवमा नै विश्वास गर्नुहुन्छ कि प्रभु येशु आइरहनु भएको छ, वा तपाईँको विश्वास यो छ कि कुनै दिन उहाँको सामने आफ्नो लेखा दिन उभिनुहुनेछ, तपाईँले यो निश्चयता बनाउनुहुनेछ कि तपाईँले आफ्नो जीवन त्यस तरिकामा व्यतीत गर्नुहुन्छ कि जुन परमेश्वरको सामने गनिनेछ, उहाँको इच्छा अनुसारको जीवन हुनेछ। यो खास जाँच हो, परीक्षा हो, जुनले प्रमाणित गर्दछ कि तपाईँ उहाँले प्रेम गर्नुहुन्छ या गर्नुहुन्न, अथवा तपाईँ वास्तवमा येशूको दोस्रो आगमनको प्रतीक्षा गर्नुहुन्छ वा गर्नुहुन्न। यो कुराको जाँच हो, तपाईँको जीवन व्यतीतद्वारा यी कुराहरूको तय हुनुपर्छ। यसपछि 16 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ मसीहको पुनस्थापन पुनरुत्थान। भजन संग्रह 16-24 अध्यायले अर्को खण्डको निर्माण गर्दछ, रचना गर्दछ, अर्को खण्ड बनाउँदछ जुन आपसमा सम्बन्धित छन्। आज हाम्रो भजनको किताबमा विभिन्न विषयको भजन गीतलाई एकैसाथमा एकीकृत गरिएका छन्, जस्तै स्तुति प्रशंसाको गीत, पश्चातापको गीत, समर्पणको गीत इत्यादि। हाम्रा गीतहरू भजनका निश्चित खण्डहरूमा छन्। अहिले भजनहरू गीतको पुस्तकमा मिलाएर राखिएका छन्। 9 भजनहरूको मुख्य विषय ख्रिष्टको भविष्यवाणी हो, जुन विश्वासयोग्य बाँकी रहेका भक्तजनहरूको वाणीसँग मेल खाँदछ। भजन संग्रह 16 अध्यायले हामीलाई पुनरुत्थानको गीत दिन्छ। यो तेस्रो मसीह सम्बन्धीको भजन हो, अर्थात अंग्रेजीमा मेसाइनिक साम भन्दछौ। पद 8 अनुसार यसले ख्रिष्टको जीवनमा छुँदछ, पद 9 अनुसार ख्रिष्टको मृत्युलाई, पद 10 अनुसार ख्रिष्टको पुनरुत्थान, अनि पद 11 अनुसार ख्रिष्टको स्वर्गीय रोहणको बारेमा बताइएको छ। यो भजनबाट ख्रिष्टको पुनरुत्थानको नयाँ नियममा ती बेग्ला बेग्ला स्थानहरूमा उद्धृत गरिएको छ। यस भजनलाई दाउदको मिक्तम भन्ने भजन भनिएको छ। मिक्तम शब्द अनिश्चित आरम्भ हो। मार्टिन लुथरले यसको अनुवाद गरे, सुनको आभूषण जुनको म सोच्दछु कि वास्तविक अर्थको निकटतामा छ। सुनको आभूषण, अनि म सोच्दछु कि यो अर्थको नजिकमा छ। यो कुरो, यो अर्थ भजन संग्रह 56-60 अध्याय पनि मिक्तान भजन भनेर भनिन्दछ। यो भजनको मसीह सम्बन्धको अर्थ नयाँ नियममा पवित्र आत्माको साक्षीद्वारा पूर्ण रूपमा स्थापित गरिएको छ, जुन हामी हेर्नेछौ। यस भजनलाई दाउदको सुनको आभूषण नै भनौं, किनभने उसले आफ्नो लाइनबाट एकजनाको, आफ्नो वंशबाट एकजनाको आगमनको प्रतीक्षा गरिरहेका थिए, जसको बारेमा उनले भन्न सक्थे यो मेरो उद्धार हो। हजुर, भजन संग्रह 16:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार भनिएको छ, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि मलाई तपाईँमा शरण लिएको छु। श्रोता, यसले प्रभु येशूको अद्भुत आवाजको प्रकट गर्दछ। जब उहाँले भन्नुभयो कि उहाँ पिताको इच्छा पूरा गर्न आउनुभयो र आफैलाई पूर्ण रूपमा पिताको इच्छामा समर्पित गर्नुभयो, ख्रिष्टले जानी जानी पृथ्वीमा अधीनताको स्थान लिनुभयो। जब उहाँले हाम्रो मानवता आफैमाथि धारण गर्नुभयो, सानो फुच्चे मानिस घमण्डी बन्दछ र आफैलाई माथि उठाउन कोसिस गर्दछ। आज हामीसँग माथिल्लो ओहदाका मानिसहरू छन्, राजनीतिज्ञहरू, विद्वानहरू, मानिसहरू, शिक्षा शास्त्रीहरू, मन्त्रीहरू, जसले झण्डै झण्डै परमेश्वरको स्थान लिन चाहन्छन्। तर वास्तवमा हामी यो पृथ्वीको अति नै सानो काम नलाग्ने अज्ञानीहरू हौं। हामी त्यति धेरै मूल्यवानको छैनौं। मित्र, हामीलाई स्वर्गीय दूतहरूभन्दा निज स्तरमा सृष्टि गरिएको छ। हिब्रू 2:6-7 पद पल्टाउनुहोस्। मैले त्यो स्थानलाई लिनुपर्छ, तर ख्रिष्टले त्यो स्थान लिनु पर्दैनथ्यो। म मानिस भएकोमा म खुशी छु, तर मैले यो पनि महसुस गर्न आवश्यक छ कि मानिस वास्तवमा के हो। मेरो निम्ति र मसँग र उहाँमा विश्वास गर्ने हरेकसँग परमेश्वरले के गर्न गइरहनु भएको छ त्यसमा म रमाउँछु, खुशी छु। भजनकार भन्छन्, मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि तपाईमा नै मैले शरण लिएको छु। अहो, यो प्रभु येशू ख्रीष्टको कस्तो अद्भुत तस्विर छ। यो दाउदको तस्विर हो र म विश्वास गर्दछु कि तपाई र मेरो निम्ति पनि तस्विर हो। अनि त्यसपछि 2 पदमा भन्दछन्, 16:2, मैले परमप्रभुलाई भनेको छु, तपाई मेरो प्रभु हुनुहुन्छ, तपाई बाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन। श्रोता, के तपाई कहिले रमणीय हरियाली जंगल पहाड़मा वा नदीको किनारमा वा झरनाको नजिक र समुद्रको किनारमा गएर ती तमाम परमेश्वरका हातका कामहरू हेर्नु भएर यो भन्नुभएको छ, तपाई मेरो सृष्टिकर्ता, तपाई मेरो उद्धारकर्ता र तपाई मेरो प्रभु र स्वामी हुनुहुन्छ? के तपाईले कहिले उहाँलाई त्यसो भन्नुभएको छ, मसँग सानी छोरी छिन् र म काएर मलाई अंगालो हालेर भन्छिन् तपाईँ मेरो ड्याडी हुनुहुन्छ? यो अद्भुत आभास हो। अनि हामीसँग स्वर्गीय पिता हुनुहुन्छ जसले हामीलाई उहाँको स्वरूपमा बनाउनु भयो। र म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ कि उहाँ कहाँ हामी गएको र यो भनेको उहाँ मन पराउनुहुन्छ, तपाईँ मेरो परमप्रभु हुनुहुन्छ। के तपाईँले उहाँलाई बितेको रातमा र आज बिहान यो भन्नुभयो, ती घमण्डी मानिस जस्तो नहुनुहोस् जसले मती 7:22-23 पदमा भन्दछ, त्यो दिन धेरैले मलाई भन्नेछ, हे प्रभु हामीले तपाईँको नाउँमा अगमबाड़ी बोलेनौ र तपाईँको नाउँमा सामर्थ्यको काम गरेनौ र, अनि म तिमीहरूलाई भन्ने खुलम खुला भन्नेछु कि मैले तिमीहरूलाई कहिले चिनेको छैन। यो अधर्म गर्ने हो, मबाट दूर हो। यी मानिसहरूले उहाँलाई प्रभु प्रभु भने, तर उहाँलाई कति पनि जानेका थिएन। आज हामी त्यस्तो व्यक्ति नहौ। जब म उहाँलाई प्रभु भन्छु, म वास्तवमा उहाँलाई मेरो व्यक्तिगत जीवनमा जानेर, थाहा गरेर, महसुस गरेर, चाखेर, अनुभव गरेर भन्ने गर्छु, न कि खाली मुखले मात्र। यसपछि 3 पदमा भन्दछन्, देशमा भएका पवित्र जनहरू चाहिँ तेजस्वी छन्, तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ। श्रोता, अर्को शब्दमा भन्ने हो भने परमप्रभुबाट तिनीहरूको हृदय टाढा छ, तर बाहिरी देखावटी र औपचारिक रूपमा चाहिँ धर्मी र धार्मिक भक्तको रूपमा देखा पर्दछन्। तिनीहरू सबै धर्मविधिमा भएर जान्छन्, पालन गर्छन्, चर्च जान्छन्, भजन गाउँछन्, भेटी चढाउँछन्, वचन सुन्छन् र बप्तिस्मा पनि लिएका छन्, प्रभुभोज पनि लिन्छन्, तर आत्मिक रूपमा चाहिँ उहाँसँग टाढा छन् भने यी कुनै कुराले पनि केही फाइदा गर्दैन। मित्र, हो, यी कुराहरू एकदम महत्वपूर्ण छन् क्रिस्चियन जीवनमा, तर विशेष महत्वपूर्ण कुरा चाहिँ उहाँलाई व्यक्तिगत रूपमा जान्ने कुरा हो। किनभने जबसम्म हामी उहाँलाई व्यक्तिगत रूपमा जान्दैनौ र हाम्रो मन उहाँबाट अन्य कुनै कुरामा छ भने ती तमाम धर्मविधिहरूले कुनै अर्थ दिँदैन। बरु परमेश्वर त्यसको कारण अप्रसन्न हुनुहुनेछ। यहाँ भनिएको छ, परमप्रभुको सट्टामा अरू देवताहरूको नाउँ लिनेहरूको दुःख बढ्नेछ। 4 पदमा, अरू देवताको अनुसरण गर्नेहरूले आफ्नो दुःख बढ़ाउँछन्, ती देवताहरूलाई रक्त बलि म चढ़ाउने छैन, वा त तिनीहरूका न मेरो ओठले उच्चारण नै गर्नेछ। अनि 5 र 6 पदमा लेखिएको छ, परमप्रभु तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ, सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्, साँच्चै मैले आनन्दमय पैतृक सम्पत्ति पाएको छु। यो कति अद्भुत कथन हो कि परमप्रभु मेरो अधिकारको हिस्सा हुनुहुन्छ। प्रभु पृथ्वीमा आउनुभयो र आफ्नो स्थान लिनुभयो, पापको र दुःखको संसारमा हिँड्नुभयो। उहाँ यस पृथ्वीमा एक सिद्ध यात्री अर्थात जन हुनुहुन्थ्यो। उहाँ यस कुरामा रमाउनुभयो, उहाँको जीवनमा आनन्द र शान्ति थिए। उनले भने, मेरो हिस्सा र कचौराको भाग हुनुहुन्छ। हिस्सा र कचौरामा के भिन्नता छ? मेरो हिस्सा चाहिँ मेरो हो, चाहे म यसको आनन्द उठाउँ या नउठाउँ, यो मेरो हो। मेरो कचौरा चाहिँ मैले अप्नाएको कुरा हो, जुन म आफ्नो बनाउँछु। उदाहरणको निम्ति, खाना खाँदा मेरो छोरीको थालमा जे राखिएको छ त्यो तिनको हिस्सा हो, तर तिनले त्यो खाना नखाएर छरपष्ट पारी पखाउँछिन्। त्यो तिनको हिस्सा हो अनि जे तिनको कचौरामा छ त्यो नै तिनले पिउँछिन्। संसारमा धेरै मानिसहरू परमेश्वरद्वारा प्रशस्त आशिषहरूले आशिषित भएका छन् तर तिनीहरू ती आशिषहरूको आनन्द उठाउँदैनन्। तिनीहरूको कचौरा भरेर पोखिँदैन, तिनीहरूको कचौरामा त्यति धेरै कुरा छैन मित्र। परमेश्वर हामीले आफ्नो जीवनबाट प्रशस्त आनन्द उठाएको चाहनुहुन्छ। येशूले भन्नुभयो योहन्ना 10:10 म यसकारणले आए ताकि तिमीहरूले प्रशस्त जीवन पाउन सक। अनि उहाँले युहान्ना 15:11 भन्नुभयो मैले यी कुराहरू तिमीहरूलाई भनेको छु कि मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूरा भइजाओस्। मित्र, हामी हरेक विश्वासीले सधैँ नै जीवनको आनन्द उठाउनुपर्छ। यसपछि 7 लेखिएको छ मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु, मेरो हृदयले राति पनि मलाई अर्थी दिन्छ। रातको समयमा तपाईँ सोच्नुहुन्छ के विचार गर्नुहुन्छ, जब तपाईँ सुत्न सक्नुहुन्न भजनकाले परमप्रभुको बारेमा सोचे। अहिले हामी ती पदहरूमा आऊ जुन नयाँ नियममा उद्धृत गरिएका छन्। 8-10 लेखिएको छ मैले परमप्रभुलाई सधैँ मेरो सामुने राखेको छु, उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहन्छ, किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन न त तपाईँले आफ्नो पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। श्रोता, यो येशु ख्रिष्टको पुनर्स्थापनको पुनरुत्थानको भजन हो। यो नै पेन्तिकोसको दिनमा पत्रुसको सन्देशको खास विषय थियो। प्रेरित 2:25-31 भनिएको छ किनकि दाऊदले उहाँको विषयमा भनेका छन् कि मैले प्रभुलाई सधैँ मेरो मुखको सामुने देखे, किनभने म नडक मगाऊ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनु हुन्छ। यसकारण मेरो हृदय आनन्दित र मेरो जिब्रो उल्लासित भयो, यस उपरान्त मेरो शरीरले आशामा भरोसा गर्नेछ, किनकि तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन न त तपाईँले आफ्नो पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग बताउनु भयो, तपाईँले मलाई आफ्नो मुखद्वारा आनन्दले गदगद पार्नुहुनेछ। ए भाइ हो, हाम्रो पुर्खा दाउदको विषयमा म तपाईँहरूसँग प्रष्टसँग भन्न सक्छु कि उनी त मरेर पनि गाडी सकिएका छन् र आजको दिनसम्म उहाँको च्यान हामीसितै छ। यसकारण अगमवक्ता भइकन र तिम्रा सन्तानबाट तिम्रो सिंहासनमा बस्नलाई एकजना हुनेछन् भनी परमेश्वरले शपथ हाल्नु भएको जानिकन अघिबाट यो देखेर उनले ख्रिष्टको पुनरुत्थानको विषयमा बोलेका छन्। उहाँ न पातालमा छोडिनुभयो न त उहाँको शरीर कुही। पत्रुसले स्पष्ट रूपमा बताए कि भजन 16:8-10 येशु ख्रिष्टको पुनरुत्थानको बारेमा बताउँदथ्यो। त्यहाँ धेरै लिबरल टिप्पणीकारहरू, स्वतन्त्रवादी टिप्पणीकारहरू छन् र तिनीहरूमध्ये पेरिबेन भन्ने मानिस एक हुन् जसले भन्दछ कि भजन संग्रह 16:10 ख्रिष्टको पुनरुत्थानको कुनै सम्बन्धै छैन, कुनै संकेतै छैन, कुनै उल्लेख नै छैन। जब स्वतन्त्रवादीहरूले लिबरलहरूले यस्तो कथन बनाउँछन् मैले सिमोन पत्रुसले भनेको कुरालाई विचार गर्नुपर्छ। जब पत्रुसले पेन्तिकोसको दिनमा प्रचार गरे सयौं हजारौं मानिसहरू ख्रिष्टमा फर्केर उद्धार पाएका थिए, जुनले रोमी साम्राज्यमा करिब करिब क्रान्ति ल्याएको थियो। त्यसलाई दिमागमा राखेर मलाई ती स्वतन्त्रवादीहरूलाई यो भन्न मन लाग्छ तिमीहरूको सेविकैद्वारा कतिजना प्रभुमा आएका छन् त, यो चाहिँ विशेष जाँच परीक्षण हो। सिमोन पत्रुसले भने कि भजन संग्रह 16:10 येशु ख्रिष्टको पुनरुत्थानको संकेत गर्दछ र म उसले भनेको कुरालाई विश्वास गर्दछु। पत्रुसले पेन्तिकोसको दिनमा अरू धेरै कुरा पनि भने। प्रेरित 2:32-36 भन्छन् यिनै येशुलाई परमेश्वरले ब्योताउनु भयो जुन कुराको हामी सबै गवाही छौं, यसै कारण परमेश्वरको दाहिने बाहुलीबाट उच्च पारिनु भएर पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले नै यो खनाइदिनु भएको हो जो तपाईँहरू देख्न र सुन्न सक्नुहुन्छ। किनकि दाउद स्वर्गमा चढ़ी गएनन् तर उनी आफैले भन्दछन् परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो तिमी मेरो दाहिने हाततिर बस्छ जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पौदान्तो ल्याउँदिन। त्यसै कारण इसरायलका सारा घरानाले यो निश्चय जानुन् कि येशु जसलाई तपाईँहरूले क्रुसमा टाँग्नुभयो परमेश्वरले उहाँलाई ख्रिष्ट समेत तुल्याउनु भयो। त्यसकारण निश्चय नै भजन 16:10 प्रभु येशु ख्रिष्टको पुनरुत्थानको संकेत गर्दछ। पाउले पनि भजनलाई उद्धृत गरे। प्रेरित 13:35-37 किनकि अर्को एउटा भजनमा पनि उनी भन्छन्, तपाईँले आफ्नो पवित्र जनको शरीर सड्न दिनुहुने छैन, किनकि उनको आफ्नो पुस्तामा परमेश्वरको सल्लाह अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खाहरूसँग दाउद राखिए र उनको शरीर सड्यो, तर जसलाई परमेश्वरले ब्योताउनु भयो उहाँको शरीर सडेन देख्नुभयो। पावलले पनि यो भने कि यो सोल अध्यय ख्रिस्ट येशूको पुनरुत्थानको भजन थियो। मित्र, यस भजनमा जुन कुरा हामीसँग छ त्यो अति नै महत्वपूर्ण छ र उल्लेखनीय छ। पद आठमा हामीसँग ख्रिस्टको जीवन छ, भनिएको छ, मैले परमप्रभुलाई सधैँ मेरो सामुने राखेको छु, वा मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन। मित्र, त्यो नै बाटो थियो र उहाँले यहाँ पृथ्वीमा पछ्याउनुभयो, र यो नै बाटो तपाईँ र मैले पनि आज पछ्याउन चाहना गर्नुपर्छ। त्यसपछि नौ पदमा हामीसँग ख्रिस्टको मृत्यु छ, यहाँ लेखिएको छ, यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहन्छ। उहाँ क्रूसमा मर्नुभयो। यो कुरा थाहा पाउँदै कि परमेश्वरले उहाँलाई मृत्युबाट पुनः ब्योताउनुहुनेछ। त्यसपछि दश पदमा हामीसँग ख्रिस्टको पुनरुत्थान छ, यहाँ यस प्रकारले लेखिएको छ, किनभने तपाईँले मेरो प्राणलाई च्यानमा छोड्नुहुने छैन, न त तपाईँले आफ्नो पवित्र जनको शरीर कुहन दिनुहुनेछ। यसपछि एघार पदमा हामी देख्छौ, तपाईँले मलाई जीवनको मार्ग बताउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि यो अद्भुत पुनरुत्थानको भजन हो, अनि यसलाई नयाँ नियममा पनि धेरै ठाउँहरूमा उहाँको पुनरुत्थानको सन्दर्भमा उल्लेख गरिएको छ। ख्रिस्टको पुनरुत्थान निश्चय नै यो महान मसीह सम्बन्धको भजनमा अगमबाडी गरिएको छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आश दिनुभएको होस्। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।